तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो जेठ 16 गते 2025। विषय आत्मा स्वर्णपाठ मत्ती। येशूले जवाफ दिनुभयो, तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ। उत्तरदायी पढाइ भजन संग्रह। मेरो आत्मा परमप्रभुको प्रशंसा गर, प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुणगान गर्दछ। हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर अनि नबिर्सी कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ। परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनुहुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनुहुन्छ। परमेश्वरले जिहानबाट हाम्रो जीवन बचाउनुहुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ। परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा छोरीहरूसँग हुन्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको आदेश पालन गर्छन्। हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू शक्तिशाली सिपाहीहरू हो जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ। हे उहाँका सबै सिपाहीहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू उहाँको दासहरू हो। जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ। परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नुहुन्छ अनि ती सबै थोकहरूले परमप्रभुको गुण गाउनु पर्छ। हे मेरो प्राण, परमप्रभुको गुण गान गर। पाँच सेरमन बाइबलबाट मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। लुका। एक दिन येशूले मानिसहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। फरिसीहरू र शास्त्रीहरू पनि त्यही नै बसिरहेका थिए। तिनीहरू यरुसलेम, यहुदिया र गालिलका सबै सहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो। एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दै थिए। तर त्यहाँ मानिसहरूको त्यति भिड थियो कि येशू भए कहाँ पुग्नै बाटो थिएन। सकारण ती मानिसहरू घरको छानामाथि चढ्दै अनि केही झिम्टीहरू हटाएर पालबाट त्यो बिमारी मानिसहरूलाई उसको खाटसँगै भिडको बिचमा र येशूको अघि ओह्याले। तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नुभयो, मित्र, तिम्रो पापहरू क्षमा भयो। तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, यो मानिसको हो, उसले जे भन्दैछ परमेश्वरको विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ। तर येशूले तिमीहरूले के सोचेका पाउनुभयो? उहाँले भन्नुभयो, तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछ? कुन चाहिँ सजिलो छ, तिम्रो पाप क्षमा भन्नु अथवा उठ अनि जाऊ भन्नु? तर म तिमीहरूलाई देखाउनेछु कि पृथ्वीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ। सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दै घरतिर लाग्यो। मत्ती तब येशूले चेलाहरूलाई ढुङ्गामा चढेर झिलको अर्कोतर्फ जान लगाउनु भयो। उहाँले आफू पछि आउने कुरा भन्नुभयो। मानिसहरूलाई घर पठाउनका निम्ति येशू त्यहाँ बस्नुभयो। अबेरसम्म उहाँ एक्लै त्यहाँ बस्नुभयो। यस बेलासम्म ढुङ्गा धेरै टाढा पुगिसकेको थियो। हावा विपरीत दिशाबाट चलेको कारणले छालहरूले गर्दा ढुङ्गालाई कठिन परिरहेथ्यो। बिहानको पहिलो प्रहरीतिर येशूका चेलाहरू ढुङ्गामा नै थिए। येशू पानीमाथि हिँडाउँदै तिनीहरू भएतिर जानुभयो। उहाँलाई पानीमा हिँड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। यो बुद्ध हो, तिनीहरू डरले चिच्याए। तर येशूले तत्कालै भन्नुभयो, साहसी हौ यो महु, डराउनु पर्दैन। पत्रुसले भने, प्रभु, यदि वास्तवमा तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँ कहाँ आउन भन्नुहोस्। येशूले भन्नुभयो, औ पत्रुस। त्यसपछि पत्रुसले ढुङ्गा छोडे र पानीमाथि हिँड्दै येशू भए कहाँ गए। पानीमाथि हिँड्दा पत्रुसले तेज बतास र छालहरू आएको देखे अनि भयभीत भए। उनी भयभीत भए र पानीमा डुब्न लागे। उनी चिच्याए, प्रभु, मलाई बचाउनुहोस्। त्यसपछि येशूले पत्रुसको हात समात्नुभयो। उहाँले भन्नुभयो, ए अल्पविश्वासी, तिमीले किन शङ्का गर्छ? जब पत्रुस र येशू दुवै ढुङ्गामा चढे, आदि पनि थामियो। ढुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। मत्ती त्यसको छ दिनपछि येशू आफूसँग पत्रुस, याकुब अनि युहन्ना, याकुबको दाजुलाई लिएर एउटा अग्रो पर्वततिर लाग्नुभयो। तिनीहरू सुनसान ठाउँमा थिए। तिनीहरूको आँखा अघि येशू परिवर्तन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। तब तिनीहरूले दुईजना मानिसहरूलाई येशूसँग बातचित गरिरहेका देखे। तिनीहरू मोसा र एलिया थिए। पत्रुसले येशूलाई भने, प्रभु, यो उत्तम हो कि हामी यहाँ छ। यो उत्तम हो यदि तपाईँ इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति अनि एउटा चाहे एलियाको निम्ति। जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासी एक उज्यालो बादलले तिनीहरूलाई राखिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु, म यिनीसित अति प्रसन्न छु, यिनको आज्ञा मान। चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए अनि तिनीहरू गोप्पो परे। तर येशू आफ्ना चेलाहरू कहाँ आउनुभयो अनि तिनीहरूलाई चुन्नुभयो। उहाँले भन्नुभयो, उठ, तिमीहरू डराउनु पर्दैन। चेलाहरूले पुलुक्क हेरे तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो। येशू र उहाँका चेलाहरू पहाडबाट ओह्रदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, पहाडमा तिमीहरूले देखेको त्यस घटनाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म कसैलाई केही नभन्नु। त्यसपछि मात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नु। यसो अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। त्यो मानिसले भन्यो, परम प्रभु, मेरो छोरो प्रति दया गर्नुहोस्। उसलाई छारे रोग लागेको छ र यसैद्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। मैले मेरो छोरोलाई तपाईँको चेलाहरू कहाँ ल्याए, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्। येशूले जवाफ दिनुभयो, तिमीहरूमा विश्वास छैन, तिमीहरूको जीवन नै भ्रष्ट छ। तिमीहरूसँग म कहिलेसम्म बस्न सकुला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरी बस्नु? त्यस केटोलाई यता लियो। येशूले केटाभित्र भएको भूतलाई आज्ञा गर्नुभयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो अनि त्यस बेलादेखि केटो निको भयो। तब चेलाहरू येशू कहाँ एकान्तमा आए। तिनीहरूले भने, हामीले केटाबाट भूत भगाउन पुरा प्रयास गरेका थियौँ, तर हामीले त्यसलाई भगाउन सकेनौ। किन हामीहरूले भूत भगाउन सकेनौ? येशूले जवाफ दिनुभयो, तिमीहरूले भूत भगाउन सकेनौ किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ। म तिमीहरूलाई साँचो भन्दछु, यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुनु हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस दानालाई आज्ञा दिन सक्ने थियो, अनि त्यो सर्ने थियो। सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो। प्रेरितहरूका कार्यहरू। मैले येशूको सम्पूर्ण जीवन बारे लेखे। प्रारम्भदेखि उहाँ स्वर्गतिर उचालिनु भएसम्म, यो घटना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नुभयो। प्रेरितहरूले के गर्नुपर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो। यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाण गर्नुभयो। येशू मृत्युबाट बौरी उठेपछि प्रेरितहरूले उहाँलाई 40 दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसकेपछि उहाँमाथि आकाशसम्म उचालिनुभयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नुभयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाशतर्फ हेरिरहेका थिए। अचानक दुईजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए। ती दुईजना मानिसहरूले प्रेरितहरूलाई भने, गलिलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेका छौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग आरोहण भएको देख्यौ, जसरी तिमीहरूले उहाँलाई जानुभएको देख्यौ, त्यसरी नै उहाँ फर्की आउनुहुनेछ। मत्ती धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। लुका हेर, परमेश्वरको राज्य तिमी भित्रै छ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। आत्मा वा आत्मा ईश्वर हो, अपरिवर्तनीय र शाश्वत र मानिसात्मा ईश्वरसँग सहअस्तित्वमा रहन्छ र प्रतिबिम्बित गर्दछ, किनकि मानिस ईश्वरको स्वरूप हो। सत्यको व्यक्तिगत आदर्शको रूपमा ख्रीष्ट येशू रमिनिक त्रुटि र सबै पाप रोग र मृत्युलाई हप्काउन आउनुभयो सत्य र जीवनको मार्ग देखाउन। यो आदर्श येशूको सम्पूर्ण पार्थिव जीवनभर प्रदर्शन गरिएको थियो, जसले आत्माको सन्तान र भौतिक भावना सत्य र त्रुटि बीचको भिन्नता देखाएको थियो। मानिसहरूका सन्तानहरूको होइन परमेश्वरका सन्तानको बारेमा कुरा गर्दा येशूले भन्नुभयो, परमेश्वरको राज्य तिमीहरू भित्र छ, अर्थात् वास्तविक मानिसमा सत्य र प्रेमले शासन गर्छन्। जसले परमेश्वरको स्वरूपमा मानिस अपतित र अनन्त छ भनेर देखाउँछ। हामीलाई सामान्यतया सिकाइन्छ कि एउटा मानव आत्मा छ जसले पाप गर्छ र आध्यात्मिक रूपमा हराउँछ। त्यो आत्मा हराउन सक्छ तर अमर हुन सक्छ। यदि आत्माले पाप गर्न सक्छ भने आत्माको सट्टा देह हुने थियो। आत्मा मानिसको दिव्य तत्व हो र कहिले पाप गर्दैन, त्यसैले आत्माको अमरता। विज्ञानमा हामी सिक्छौ कि यो भौतिक इन्द्रिय हो, आत्मा होइन, जसले पाप गर्छ, र यो पत्ता लाग्नेछ कि यो पापको इन्द्रिय हो जुन हराएको छ, पापी आत्मा हुन। येशू छालहरूमा हिँड्नुभयो, भिडलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र भौतिक कानुनहरूको प्रत्यक्ष विरुद्धमा मरेकाहरूलाई जीवित पार्नुभयो। उहाँका कार्यहरू विज्ञानको प्रदर्शन थिए, जसले भौतिक ज्ञान वा कानुनको झुटा दावीहरूलाई जित्थ्यो। कुनै कथित कानुनको उल्लङ्घन गर्दा तपाईँ भन्नुहुन्छ कि खतरा छ, यो डर खतरा हो र यसले भौतिक प्रभावहरूलाई प्रेरित गर्छ। हामी वास्तवमा नैतिक वा आध्यात्मिक कानुन बाहेक अरू केही तोडबाट पीडित हुन सक्दैनौ। नश्वर विश्वासका तथाकथित नियमहरू आत्मा अमर छ भन्ने बुझाइले नष्ट हुन्छन् र नश्वर दिमागले समय अवधि र रोगका प्रकारहरू कानुन बनाउन सक्दैन, जसको साथ नश्वरहरू मर्छन्। परमेश्वर कानुन निर्माता हुनुहुन्छ, तर उहाँ बर्बर संहिताहरूको लेखक हुनुहुन्न। अनन्त जीवन र प्रेममा कुनै रोग पाप न मृत्यु हुन्छ र धर्मशास्त्रले घोषणा गर्दछ कि हामी अनन्त परमेश्वरमा बाँच्दछौँ, चल्छौँ र हाम्रो अस्तित्व छ। इसाई धर्मको सिद्धान्त र प्रमाण आध्यात्मिक भावनाद्वारा चिन्न सकिन्छ। ती येशूका प्रदर्शनहरूमा प्रस्तुत गरिएका छन्, जसले देखाउँछ बिरामीहरूलाई निको पार्ने, दुष्टताहरूलाई हटाउने र मृत्युलाई नष्ट गर्ने। नष्ट हुने अन्तिम शत्रु पदार्थ र यसका तथाकथित नियमहरू प्रतिको उहाँको व्यवस्था। आत्मा र यसका गुणहरू सधैँभरि मानिस मार्फत प्रकट भएका छन् भन्ने थाहा पाएर गुरुले बिरामीहरूलाई निको पार्नुभयो, अन्धाहरूलाई दृष्टि दिनुभयो, बहिराहरूलाई सुन्नुभयो, लङ्गडाहरूलाई खुट्टा दिनुभयो। यसरी मानव दिमाग र शरीरमा दिव्य मनको वैज्ञानिक कार्यलाई प्रकाशमा ल्याउनुभयो र आत्मा र मुक्तिको राम्रो बुझाइ दिनुभयो। येशूले एउटै आध्यात्मिक प्रक्रियाद्वारा रोग र पापलाई निको पार्नुभयो। मानिस आत्माको लागि भौतिक वासस्थान होइन, ऊ आफै आध्यात्मिक हो। ईश्वर पदार्थमा बस्छन् भन्ने विश्वास सर्वेश्वरवादी छ। आत्मा शरीरमा छ, मन पदार्थमा छ र असल खराबमा छ भन्ने त्रुटिलाई नभन्नु पर्छ र त्यस्ता उच्चारणहरूबाट बन्द गर्नुपर्छ, नत्र परमेश्वर मानवताबाट लुकेर रहनुहुनेछ र नश्वरहरूले आफू पाप गरिरहेको थाहा नपाई पाप गर्नेछन्। आत्माको सट्टा पदार्थमा भर पर्नेछन्, लङ्गडापनले केस खानेछन्, मातिएर झर्नेछन्, रोगले ग्रस्त हुनेछन्। सबै तिनीहरूको अन्तोपन परमेश्वर र मानिसको बारेमा तिनीहरूको गलत बुझाइको कारणले। के तपाईँ आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा मनले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नुहुन्छ? यो आज्ञामा धेरै कुराहरू समावेश छन्। केवल सबै भौतिक संवेदना, स्नेह र उपासनाको समर्पण पनि। अदृश्य ख्रीष्ट तथाकथित व्यक्तिगत इन्द्रियहरूका लागि अदृश्य हुनुहुन्थ्यो, जबकि यसु शारीरिक अस्तित्वको रूपमा देखा पर्नुभयो। अदृश्य र दृश्य, आध्यात्मिक र भौतिक, अनन्त ख्रीष्ट र शरीरमा प्रकट भएको भौतिक येसुको यो द्वैत व्यक्तित्व मालिकको स्वर्गारोहण नभएसम्म जारी रह्यो, जब मानव भौतिक अवधारणा वा येसु गायब भए, जबकि आध्यात्मिक स्व वा ख्रीष्ट ईश्वरीय विज्ञानको अनन्त क्रममा अस्तित्वमा रहन्छ, संसारको पापहरू लैजान्छ, जस्तै ख्रीष्टले सधैँ गर्नुभएको छ। मानव येसु नश्वर आँखाको लागि अवतार हुनुभन्दा पहिले पनि भौतिकताको आध्यात्मिक विपरीतको पहिचान मार्फत, ख्रीष्ट सत्य मार्फत पनि मानिसले मानव विश्वासले बन्द गरेका स्वर्गका ढोकाहरू दिव्य विज्ञानको साँचोले फेरि खोल्ने र आफूलाई अपतित, सोझो, शुद्ध र स्वतन्त्र पाउनेछ। आफ्नो जीवन वा मौसमको सम्भावनाहरूको लागि पञ्चाङ्गहरू परामर्श गर्न आवश्यक पर्दैन। ऊ कति मानिस हो भनेर जान्नको लागि मस्तिष्क विज्ञान अध्ययन गर्न आवश्यक पर्दैन। मानिस सहित ब्रह्माण्डमा मनको नियन्त्रण अब खुला प्रश्न होइन, तर प्रदर्शनयोग्य विज्ञान हो। येशूले रोग र पापलाई निको पारेर र मृत्युको जगलाई नष्ट गरेर ईश्वरीय सिद्धान्त र अमर मनको शक्तिलाई चित्रण गर्नुभयो। सत्यको कुनै सुरुवात छैन। दिव्य मन मानिसको आत्मा हो र मानिसलाई सबै कुरामाथि प्रभुत्व दिन्छ। मानिस भौतिक आधारबाट सृष्टि गरिएको थिएन, न त आत्माले कहिल्यै नबनाएका भौतिक नियमहरू पालना गर्न आज्ञा दिएको थियो। उसको प्राण त आध्यात्मिक नियमहरूमा छ, मनको उच्च नियममा। हामी वास्तविक र अनन्तको बारेमा सिकौँ र आत्माको शासन, स्वर्गको राज्यको लागि तयारी गरौँ। विश्वव्यापी सद्भावको शासन र शासन जुन हराउन सक्दैन वा सधैँभरि अदृश्य रहन सक्दैन। स्वर्गको राज्य, दिव्य विज्ञानमा सद्भावको शासन, अचल शाश्वत र सर्वशक्तिमान मनको क्षेत्र, आत्माको वातावरण जहाँ आत्मा सर्वोच्च छ। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन, र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुलोकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।